الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله نبی رحمت شفیع امت صلی اللہ تعالی علیہ وسلم پر درود پاک پڑھنے کی بہت برکتیں ہیں۔ اللہ کے آخری نبی محمد عربی صلی اللہ تعالی علیہ وسلم کا فرمان عالی شان ہے، جو شخص مجھ پر ایک مرتبہ درود پڑھتا ہے اللہ تبارک و تعالی اس پر 10 رحمتیں نازل فرماتا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم۔ ہمارا سلسلہ نیک خواتین لے کر ہم حاضر ہوئے ہیں۔ سابقہ سلسلوں میں آپ نے دیکھا ہوگا ایک نیک خاتون کا تذکرہ کیا جاتا ہے، آج بھی ایک نیک خاتون کا تذکرہ کیا جائے گا جو اسلامی بہنوں کے لیے رول ماڈل ہے، ساری امت کے لیے، سب مسلمانوں کے لیے رول ماڈل ہے، بلکہ انسانیت کے لیے رول ماڈل ہے۔ تو ان ہستیوں کی زندگیوں کو پڑھنا، ان کے بارے میں معلومات لینا، یہ کامیابیوں کے لیے مشعل راہ ہے۔ اللہ تعالیٰ ہمیں ان نیک خواتین کو پڑھنے، ان کے بارے میں سیکھنے، ان کے فرامین پر عمل کرنے کی توفیق عطا فرمائے۔ آج پہلے کی طرح نگران پاکستان انضمام کابینہ حاجی محمد شاہد اتاری مدہ ذیل العالی ہمارے ساتھ ہیں۔ آج کس نیک خاتون کا تذکرہ ہوگا، انہیں کی طرف چلتے ہیں۔
بسم اللہ الرحمن الرحیم۔ اللہ تبارک و تعالیٰ کے نبی کی زوجہ محترمہ،
ماشاءاللہ،
اور اللہ کے نبی کی والدہ، یہ ایسی عظیم ہستی ہیں۔ نام مبارک بھی بڑا پیارا، صورت بھی بہت پیاری، سیرت بھی بہت پیاری، کیوں نہ ہو کہ نبی کی والدہ، نبی کی زوجہ، حضرت سیداتنا سارہ رحمت اللہ تعالی علیہا۔ یہ حضرت ابراہیم خلیل اللہ علی نبینا علیہ الصلوۃ والسلام کی زوجہ محترمہ ہیں، اور حضرت اسحاق علیہ السلام کی والدہ ہیں۔ حضرت اسحاق، حضرت یعقوب، حضرت یوسف علیہ السلام، یہ سب ان کی اولاد میں سے ہیں،
یعنی بنی اسرائیل۔
جی، حضرت یعقوب علیہ السلام کی اولاد کو بنی اسرائیل کہتے ہیں،
اسرائیل کہتے
ہیں۔ اور ان کی شان و عظمت بہت زیادہ ہے، اور جیسے مردوں میں حضرت یوسف علیہ السلام کا حسن مشہور ہے، بہت حسین تھے، تو یوسف علیہ السلام بھی آپ کی اولاد میں سے ہیں، اور عورتوں میں سب سے زیادہ حسین و خوبصورت آپ تھے۔
بلکہ کہا جاتا ہے کہ یوسف علیہ الصلوۃ والسلام کا جو حسن ہے وہ اپنی دادی حضرت سارہ رضی اللہ تعالی عنہا سے ہے۔
جی، ان کی میراث میں سے حصہ پایا انہوں نے۔
صحیح
جی، مزید عرض کروں؟
جی، ارشاد فرمائیے، منتظر ہیں کہ آپ مزید بتائیں گے۔
ان کو اللہ کی بارگاہ میں کیسا مقام حاصل تھا، کیسی مقبول الدعا خاتون تھی، اس کا ایک واقعہ عرض کرتا ہوں جس میں ان کی کرامت کا اظہار ہے۔ حضرت ابراہیم خلیل اللہ علی نبینا علیہ الصلاۃ والسلام کے ساتھ آپ کا سفر تھا، تو کسی ظالم بادشاہ نے ان پر دست درازی کرنی چاہی۔ حضرت ابراہیم علیہ السلام ایسے مشکل وقت میں نماز میں مشغول ہو گئے۔ اب اللہ کے نیک بندے اور اللہ کی نیک بندیاں، جب مشکل آتی ہے، وَسْتَعِينُوا بِالصَّبْرِ وَالصَّلَاةِ، وہ صبر اور نماز سے مدد حاصل کرتے ہیں۔ تو حضرت ابراہیم علیہ السلام نماز میں مشغول ہوئے۔ وہ بادشاہ بد کردار تھا، اس نے حضرت بی بی سارہ رحمت اللہ تعالی علیہا بہت حسین و جمیل تھی، تو آپ پر دست درازی کرنی چاہیے، تو آپ نے اللہ کی بارگاہ میں دعا کی کہ یا اللہ مجھے اس سے بچا اور یہ مجھ پر غلبہ نہ پائے۔ اور جیسے ہی آپ نے دعا کی تو یہ گرا، اس پر فالج کا اٹیک ہو گیا اور یہ مفلوج ہو گیا، اور اس کے ناک سے خرخراٹ سی اس طرح کی آوازیں نکلنے لگی۔ تو اس نے پھر زاری کی آپ کی بارگاہ میں کہ اے نیک عورت، تو اللہ سے دعا کر کہ اللہ تعالیٰ مجھے اس مصیبت سے بچا دے، میں تجھ پر دست درازی نہیں کروں گا۔ آپ نے دعا کی کہ یا اللہ، اگر یہ مر گیا تو لوگ کہیں گے کہ میں نے اس کو مار دیا، تو اس کو شفا دے دے۔ अच्छा वो ठीक हुआ। यहाँ मुफ्ती साहब ने बड़ी प्यारी बात लिखी, मुफ्ती अहमद यार खान नईमी ने, कि उस जालिम बादशाह ने खुद अल्लाह से दुआ नहीं की, अल्लाह की वलिया से दुआ करवाई। तो अल्लाह के नेक बंदों से दुआ करवाते ना, नेक बीबियों से दुआ करवाई जाती है। बहरहाल मगर जैसे ही वो ठीक हुआ उसने फिर दस्तराजी की कोशिश की, फिर आपने दुआ की उसके साथ, फिर ये कैफियत हुई। चंद बार ऐसा हुआ तो फिर उसने अपने लोगों को बुलाया, कहा कि ये तो कोई जिन औरत मेरे पास तुम ले आयो, इसको ले जाओ और इनको हाजरा भी दे दो। रहमतुल्लाह ताला अलैहा, हजरत बीबी हाजरा रदी अल्लाह ताला अन्हा भी मजलूमा कैदी इस बादशाह के पास थी और इस बादशाह ने उनके साथ भी दस दराजी की कोशिश की थी और उस वक्त भी उसके साथ यही मामला हुआ था। तो उसने आपको रुख्सत किया और बीबी हाजरा रहमतुल्लाह ताला अलैहा भी साथ में कर दी। अब जब हजरत बीबी सारा रहमतुल्लाह ताला अलैहा इब्राहिम अलैहिस्सलाम के पास आई तो इब्राहिम अलैहिस्सलाम को सारा मामला बताया तो आपने अल्लाह तबारक व ताला का शुक्र अदा किया। तो देखें कि इसमें कितना प्यारा हमारे लिए दर्स है, सबक है, लेसन है कि जब कोई मुश्किल आए हम अल्लाह की बारगाह में दुआ करें, दुआ के जरिए। देखें हजरत बीबी मरियम रदी अल्लाह तआला के पास हजरत जिब्रील अमी अली सलाम एक तंदुरुस्त और खूबसूरत मर्द की सूरत में जाहिर हुए तो आपने क्या कहा था, मैं रहमान से पना मांगती हूँ तेरे मुकाबले में। तो देखिए वो उस मौके पर, क्योंकि वो समझी कि वो गैर मर्द आ गया, तो फिर उन्होंने अपना तारुफ कराया और बताया कि मैं क्यों भेजा गया हूँ। तो कोई ऐसा मामला, अल्लाह हमारे बच्चों की, हमारी बच्चियों की इस्मत की, पाक दामनी की हिफाजत फरमाए, तो अल्लाह की बारगाह में दुआ करना चाहिए। उन्होंने असबाब से भी बचना चाहिए कि जिसके नतीजे में इस तरह के मामला हों। बरहाल हजरत बीबी सारा रहमतुल्लाह ताला अलैहा बा करामत वलिया थी और मुफ्ती अहमद यार खान नईमी रहमतुल्लाह ने लिखा कि ये वाकया जो है हजरत इब्राहिम अलैहिस्सलाम का मौजजा भी है और बीबी साहिबा की करामत भी है।
आपने फरमाया कि जब भी कोई तकलीफ की घड़ी आए तो अपने रब को याद करना चाहिए, अल्लाह तबारक व ताला से दुआ करनी चाहिए। अल्लाह तबारक व ताला फरमाता है, जिसका मैंने मफहूम अर्ज कर रहा हूँ कि अल्लाह ताला अपने बंदे के सबसे ज्यादा करीब है। अगर देखा जाए तो इंसान, अगर अकली बात की जाए तो कोई मुसीबत के वक्त में कोशिश करता है जो करीब तरीन हो उसको पुकारता है। अगर कहीं एक्सीडेंट हो जाए तो किसको पुकारेगा जो करीब खड़ा है, चाहे उसका कोई रिश्तेदार ना हो, चाहे जानने वाला ना हो। डूब रहा है, किसको पुकारेगा जो करीब हो। तो रब फरमाता है मैं सबसे ज्यादा करीब हूँ। जब भी किसी तकलीफ में जाए, मुसीबत में जाए, किसी बहुत ज्यादा ऐसे वाकया में पड़ जाए जो बहुत ज्यादा दुख हो, तकलीफ वाली हो, तो अपने रब को पुकारें। यही दर्स हजरत सारा रदी अल्लाह ताला अन्हा की सीरत से मिला। निगरान पाकिस्तान इंजामी कबीना ने इसमें हमें रहनुमाई फरमाई। अल्लाह ताला हमें अपने रब से दुआएं करते रहने की तौफीक अता फरमाए, इखलास भी नसीब फरमाए। हजूर आपने गुफ्तगु के दौरान बताया कि हजरत इब्राहिम अलैहिस्सलाम ने इस आजमाशी वक्त में नमाज शुरू कर दी, अपने रब की बारगाह में हाजिरी दी। तो अगर देखा जाए आजकल एक वबा है कोरोना की, लोग यानी इस वक्त हर बंदा इस सोच में है कि हम क्या करें, कोई वजीफा बता दो, कोई दवाई बता दो, कोई टोटका बता दो, कोई तरीका बता दो किसी तरह से जान छूट जाए। तो कोई नमाज की सूरत भी हो सकती,
क्यों नहीं हो सकती। तो टोटका इलाज तो बगैर मुआलिज के तो बताना नहीं चाहिए और नमाज में हम मशगूल हो जाए तो इस बताने में तो कोई हर्ज नहीं, बल्कि नेकी की दावत है।
बेशक,
क्योंकि नमाज दुनिया आखरत की तमाम मुसीबतों के लिए किफायत करेगी। हम अगर नमाज ही बन जाए, देखें तूफान नूह जब आया तो एक बूढ़ी औरत अपनी वो झोंपड़ी में मशगूल इबादत थी, नमाज पढ़ रही थी। तो हजरत नूह अलैहिस्सलाम का गुजर हुआ तूफान नूह के बाद। पहले उसने अर्ज की थी कि मुझे बता दीजिएगा जब तूफान आ जाए। तो जब आप तूफान के बाद वहां से गुजरे तो उसने, बूढ़ी औरत ने अर्ज की, हुजूर तूफान आ गया। फरमाया अल्लाह की बंदी वो तो तबाहियां मचाकर चला भी गया, सारे कुफार को नेसो तो नाबूद कर दिया, तुझे मालूम नहीं हुआ। ठीक है, मैं तो नमाज पढ़ रही थी, मुझे तो पता ही नहीं चला।
अब गौर करें नाजरीन कि वो जो तूफान नूह था वो तो इससे बहुत बड़ी आजमाइश थी, वहां तो कुछ बचा ही नहीं था, यहां तो अक्सर लोग बचे हुए हैं। तो अगर आज भी हम नमाज की सूरत में फर्ज नमाज तो पढ़नी है, अभी तो कुछ ऐसे लोग भी मिलते हैं वैसे बड़े परेशान है, फर्ज नमाज छोड़ देते हैं, जमात तर्क कर देते हैं। तो जब हम नमाज को नमाज की अहमियत दें, जमात के साथ नमाज पढ़ें, बल्कि नफली नमाजें पढ़ें, नफल नमाज तो अल्लाह का कुर्ब दिलाती है, जब अल्लाह के कुर्ब में जाएंगे तो इंशाल्लाह राहत भी मिलेगी, सुकून भी मिलेगा, इत्मीनान भी मिलेगा, चैन भी मिलेगा। तो निगाह पाकिस्तान इंतजामी कबीना ने बहुत प्यारा मदनी फूल दिया मुझे, यहाँ अमीर अल सुन्नत का भी एक मदनी फूल याद आ गया। अमीर अल सुन्नत फरमाते हैं कि नमाज सबसे बड़ा वजीफा है,
बेशक।
तो अगर इसको पकड़ लें तो सारे वजायफ से बढ़कर यही वजीफा है, अल्लाह इसकी तौफीक अता फरमाए।
बल्कि बेनमाजी है तो उसके दीगर वजायफ भी कारगर नहीं होंगे, बेअसर हो जाएंगे। हजरत बीबी सारा का जिक्र खैर हम सुन रहे हैं, तो आप को अल्लाह ताला ने ऐसी करामत अता फरमाई कि आपकी दुआ से बादशाह आप पर दस्त दराजी नहीं कर सका और वो पकड़ में गिरफ्तार हो गया। इसके बारे में ये लिखा गया कि आपको ये मकाम और मर्तबा कैसे हासिल हुआ, क्या आप मुस्तजाबु दावात हुई यानी मकबूलु दुआ हुई, आपकी दुआ कबूल हुई इस वजह से कि आप अपने शौहर जो के अल्लाह के बरगुजीदा नबी और सारे नबियों में मेरे नबी के बाद अफजल व आला है, अबुल अंबिया जिनको कहा जाता है, हजरत इब्राहिम खलीलुल्लाह अला नबीना अलैहि सलातु वस्सलाम, उनकी फरमा बरदार बहुत थी, उनकी इताअत गुजार बहुत थी। तो शौहर की फरमा बरदारी की बरकत ये जाहिर हुई कि ये मकबूल दुआ हो गई, इनकी दुआएं कबूल होने लगी। अब यहां मैं शौहर की इताअत और फरमा बरदारी के ताल्लुक से कुछ फरामीन मुस्तफा भी इस्लामी बहनों को और इस्लामी भाइयों को भी सुनाता हूँ। मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, औरत जब पांचों नमाजें पढ़े, माह रमजान के रोजे रखे, अपनी पाक दामनी की हिफाजत करे, शौहर की इताअत करे, तो जन्नत के जिस दरवाजे से चाहे दाखिल हो जाए। इरशाद फरमाया, ए औरतों खुदा से डरो, शौहर की रजामंदी की तलाश में रहो, इसलिए कि औरत को अगर मालूम हो कि शौहर का हक क्या है तो जब तक उसके पास खाना हाजिर रहता ये खड़ी रहती। इरशाद फरमाया, जो औरत बिला हाजत शरई अपने घर से बाहर जाए, शौहर को नागवार हो, जब तक पलट करना आए आसमान में हर फरिश्ता, कोई खास फरिश्ता नहीं, हर फरिश्ता आसमान में हर फरिश्ता उस पर लानत करे, जिन और आदमी के सिवा जिस जिस चीज पर गुजरे सब उस पर लानत करे। इरशाद फरमाया, जो औरत बेजरूरत शरई बगैर सख्त तकलीफ के खावन से तलाक मांगे, ऐसी बेवकूफ औरतें भी होती, शोर से तलाक मांग रही होती, अस्तगफिरुल्लाह, तो वो सुने। जो औरत बेजरूरत शरई बगैर सख्त तकलीफ के खावन से तलाक मांगे उस पर जन्नत की खुशबू हराम। तो शोहर की फरमाबरदारी और इताअत करनी चाहिए। हजरत बीबी सारा रहमतुल्लाह ताला अलैहा को नबी की मां बनने का शरफ हासिल हुआ, इसका कुरान पाक में जिक्र है, सूरह हूद की आयत नंबर 71 और 72, पारा नंबर है 12। ये मेरे पास सिरातुल जिनान तफसीर का सॉफ्टवेयर खुला हुआ है, तो इस्लामी भाइयों के लिए, इस्लामी बहनों के लिए इसमें बहुत आसानी, पूरी तफसीर हमारी जेब में, जब चाहे देख लें और जरूर देखें, इसको जरूर पढ़ें, सफर का साथी बनाएं, फारिग वक्त का साथी बनाएं, नींद नहीं आ रही तो मोबाइल लें और सिरातुल जिनान निकालें, तफसीर पढ़ते रहें। इसकी जो सिरातुल जिनान की जो एप्लीकेशन है इससे इस्तिफादा करें, अल्लाह चाहेगा तो दिन और दुनिया की बरकतें हासिल होंगी, प्ले स्टोर से इसको डाउनलोड किया जा सकता है। चुनाचे इरशाद होता है, वम्रअतुहु क़ाइमतुन फ़ضحكت फ़बशरनाहा बिइसहाक़ वमिन वराइ इसहाक यअक़ूब क़ालत या ويلتا ألد وأنا عجوز أنا عجوز اور اس کی بیوی کھڑی تھی وہ ہنسنے لگی. تو ہم نے اسے اسحاق کی خوشخبری دی اور اسحاق کے پیچھے یعقوب کی, بولی ہائے خرابی, کیا میرے بچہ ہوگا اور میں بوڑھی ہوں اور یہ ہیں میرے شوہر بوڑھے, بے شک یہ تو اچمبے کی بات ہے. یعنی جو فرشتے قوم لوط پر عذاب کرنے کے لیے آئے تھے, پہلے حضرت ابراہیم علیہ السلام کے مہمان بنے تھے, تو انہوں نے خوشخبری سنائی کیونکہ بی بی سارا رحمت اللہ تعالی علیہا بے اولاد تھی. حضرت حاجرہ رضی اللہ تعالی عنہا, یہ بھی ابراہیم علیہ السلام کی زوجہ پاک ہیں, ان کے ہاں اولاد پہلے ہوئی تھی. تو ان کو جب خوشخبری سنائی تو یہ پردے کے پیچھے تھی کیونکہ فرشتے مہمان بن کر آئے تھے, تو اللہ کی نیک بیبیاں پردہ کرتی ہیں,
بے شک.
تو پردے میں تھیں تو ادھر ہنسنے لگی. اور کیوں ہنسی؟ بیٹے کی بشارت سنی تو آپ ہنسنے لگی, بڑھاپے میں اولاد ہوگی, اس پر آپ کو تعجب ہوا. آپ کو اسحاق علیہ السلام کی خوشخبری ملی, اس کے بعد یعقوب علیہ السلام, یعنی بیٹے کی بھی پوتے کی بھی آپ کو خوشخبری دی گئی. اور آپ یوں خوش ہوئی کہ اولاد کی خوشی مردوں سے زیادہ عورتوں کو ہوتی. اچھا, تو برحال
یہاں دعا بھی کر دیں ہماری اسلام بہنوں کے لیے جن کے ہاں اولاد نہیں ہے, اللہ تعالیٰ ان کو
آمین آمین, اللہ تبارک و تعالیٰ
سارا کا صدقہ,
حضرت سارا رضی اللہ تعالی عنہا کا صدقہ عطا فرمائے. اللہ کی بارگاہ میں دعا کرتی رہیں, مایوس نہ ہو. حضرت بی بی سارا رحمت اللہ تعالی علیہا کی عمر اس وقت کتنی تھی؟ 90 سال.
اللہ,
اور حضرت ابراہیم علیہ السلام کی عمر کتنی تھی؟ 120 سال. تو حضرت بی بی سارا رحمت اللہ تعالی علیہا کا قرآن پاک میں ذکر ہے, ان کی شان و عظمت دیکھیے.
ماشاء اللہ, ہمارے اس سلسلے میں اسلامی بہنیں اپنے مدنی منوں یا منیوں کے ذریعے سوالات بھیجتی ہیں, تو آج بھی کچھ سوالات آئے ہوئے ہیں, تو انشاءاللہ عزوجل سوال چلائے جائیں گے جس کا جواب نگران پاکستان انتظامی کابینہ ارشاد فرمائیں گے. سوال چلائیے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
السلام ورحمۃ اللہ وبرکاتہ.
میرا نام ہریما تاجہ ہے, میں وارپٹن سے بات کر رہی ہوں. سوال ہے کہ اپنی پڑوسن کو کس طرح نیکی کی دعوت دی جائے؟
اپنی پڑوسن کو کیسے نیکی کی دعوت دی جائے؟
نیکی کی دعوت دینے کے جو اصول و ضوابط اور طریقہ کار ہیں, نیکی کی دعوت کتاب میں امیر علیہ السلام لکھے, اتنی زخم کتاب ہے, تو بالتفصیل تو اس کو بہت کچھ بتایا جا سکتا ہے, لیکن ظاہر ہے کہ محدود وقت ہے سلسلے کا. چند پوائنٹس, وہ ٹپس سمجھے, میں کچھ عرض کرتا ہوں. اچھے اخلاق کے ذریعے سے کیا نہیں ہو سکتا؟ اسلامی بہنیں اپنی پڑوسن اسلامی بہنوں کو اتاریہ کیسے بنائیں, غوث پاک کی مرید کیسے بنائیں, نمازی کیسے بنائیں, دعوت اسلامی والی کیسے بنائیں, نیک کیسے بنائیں, خود نیک بنیں, خود سارے کام کریں, پھر بات میں اثر ہی کچھ اور ہوگا. پھر مدنی چینل سنتوں کی لائے گا گھر گھر بہار, اور لا رہا ہے الحمدللہ. مدنی چینل سے بیک وقت بچے بچیاں, اسلامی بہنیں, اسلامی بھائی, غیر مسلم بھی فائدہ اٹھا رہے, قبول اسلام کا شرف حاصل ہو رہا ہے, اس سے بڑا فائدہ کیا ہوگا بھائی؟
بے شک.
تو مدنی چینل دیکھنے کی دعوت دیں. امیر علیہ سنت کے کتب و رسائل کا سلسلہ رہتا ہے. اب کتابیں تو ہر ایک پڑھے, ضروری نہیں ہے, سستی ہوتی ہے. جو بکلیٹ ہوتے ہیں, چھوٹے چھوٹے رسائل وغیرہ ہوتے ہیں, وہ بھیجے جائیں. لیکن پہلے کچھ محبت پیدا ہوگی, پھر ہماری بات اس کے دل میں اثر کرے گی.
ماہنامہ فیضان مدینہ پڑھ کر ان کو دے دیں.
بالکل دیں, پڑھے بغیر بھی دے سکتے ہیں, اس کی بکنگ بھی کروائی جا سکتی ہے. اسلامی بہنوں کے اجتماع ہمارے پاکستان میں, اب تو لاک ڈاؤن سچویشن کی بنا پر وہ ترکیب نہیں ہے, جب حالات بہتر ہوں گے انشاءاللہ پھر اجتماع شروع ہوں گے. 7,000 سے زیادہ مقامات پر اسلامی بہنوں کے اجتماع ہوتے ہیں. تو جو اسلامی بہن اپنی پڑوسن اسلامی بہن کو مدنی ماحول میں لانا چاہتی ہیں, مدنی ماحول میں لانے سے مراد ہے کہ ان کو فکر آخرت دلانی, آخرت کی تیاری کرنی ہے, عقائد کی درستی یا اعمال کی درستی, نیکی کی دعوت, یہ کچھ کرنا ہے, تو ان کو آپ اجتماع کی دعوت دیں. کیونکہ اسلام بہنوں کے اجتماعات اس کثرت سے اس وجہ سے بھی ہیں کہ ہم نے ان کی سطح کو بہت بڑی نہیں رکھی، یعنی شہر سطح پر نہیں بلکہ ذیلی حلقے میں، حلقے میں زیادہ زیادہ تو علاقے تک، یعنی واکنگ ڈسٹینس پر. تو پڑوسن کو اس کی ترکیب کی جائے. پھر الانسان عبد الاحسان، یہ احیاء العلوم میں نے پڑھا تھا، انسان احسان کا غلام. گھر کے اندر کو میٹھا بنا ہے، کوئی خاص ڈش بنی ہے، کو خاص بڑی رات ہے، شب رات ہے، عید ہے، شب معراج ہے، بارہویں ہے، گیارہویں ہے، چھٹی شریف ہے، عاشورہ ہے، تو گھر میں اصحاب صفا بزرگوں کی کرنی چاہیے، اپنے پیاروں کے بھی کریں اور جو اللہ رسول کے پیارے ہیں ان کے بھی کریں. اور پڑوسن کے ہم بھی ایک پلیٹ بھیج دیں، ایک ڈش بھیج دیں، تو کوئی اتنا فرق نہیں پڑتا اور اس سے محبت پیدا ہوگی. ہمارے آقا صلی اللہ علیہ وسلم نے، آپ کی تربیت رب نے فرمائی اور آپ نے سب کی تربیت فرمائی. بی بی عائشہ صدیقہ، طیبہ طاہرہ، عابدہ زاہدہ، مجتہدہ، عفیفہ، مفتیہ، عالمہ رضی اللہ تعالی عنہا کی تربیت کیسے کی؟ کہ عائشہ، جب پڑوسی کا بچہ آئے تو اس کے ہاتھ میں کوئی چیز رکھ دو،
ماشاءاللہ،
اس سے محبت پیدا ہوگی. اس طرح کا کچھ ارشاد فرمایا،
یعنی نیکی کی دعوت دینے کے لیے پڑوسیوں سے اچھا سلوک بھی کیا جائے،
انڈرسٹوڈ،
ان سے اچھے تعلقات بنائے جائے، ان کے ساتھ خیر خیر کی جائے.
جب تعلقات کی بات آئے گی تو فوراً الحمدللہ میرے ذہن میں آیا، شریعت کے دائرے میں رہ کر، غیر شریعی
ظاہر ہے، انڈرسٹوڈ چیز ہے.
اب پڑوسن کو دعوت دینی ہے، مگر اسلامی بہنوں کو، اسلامی بہنوں کو دعوت دینی ہے، مردوں کو مرد دعوت دیں گے. ہاں محارم ہیں وہ الگ بات ہے، ان کو دعوت دیں گے وہ تو جدا بات ہے.
عام طور پر یہ ہوتا ہے کہ جو اسلامی بہنیں پڑوس میں ہیں، بہت ساری جیسے گھر میں نیکی کی دعوت کا سلسلہ کمزور بسا اوقات ہوتا ہے، اسی طرح پڑوس میں بھی. دور دراز کی اسلامی بہنوں کو نیکی کی دعوت دینا آسان ہے، اب پڑوس میں معاملہ یہ ہے کہ اب کچھ نہ کچھ اتنی اپنائیت بعض کی نہیں ہوتی، بعض حقوق تلفی کا صورت بن جاتی ہو. تو اگر کسی کے اندر پڑوسن کو نیکی کی دعوت دینے کا جذبہ ہے تو یہ بات لازم ہے کہ آپ پڑوسیوں کے حقوق کا بھی خیال رکھیں. جب آپ ان کے حقوق کا خیال رکھیں گے وہ آپ کی نیکی کی دعوت کو زیادہ قبول کریں گے. اگر حقوق تلف کر رہے ہیں اور نیکی کی دعوت دے رہے ہیں تو یہ کیسی نیکی کی دعوت وہ قبول کریں کہ ان کا حق آپ تلف کر رہے ہیں. ان کے گھر پر آپ کا گھر سے کوڑا جا رہا ہے، وہ آپ کے بچے ان کے گھر کے باہر کوڑا پھینک کر آ جاتے ہیں، تو اس طرح کی چیزوں کا بھی ہمیں خیال کرنا ہوگا کہ کسی بھی طرح حق العبد اور پڑوسیوں کے حقوق تلف نہ ہو. مزید سوال چلائیے.
میرا نام ہے مونا تاریہ ہے، میں لاہور سے بات کر رہی ہوں. سوال ہے کہ کیا عورتیں عید نماز پڑھنے کے لیے کہیں جا سکتی ہیں؟
کیا عورتیں عید کی نماز پڑھنے مسجد میں جا سکتی ہیں؟
عورتوں پر عید کی نماز واجب نہیں.
صحیح.
عورتوں کو چاہیے، اسلامی بہنوں کو چاہیے کہ گھر میں جب مرد عید کی نماز سے فارغ ہو جائیں تو اشراق و چاشت کے نوافل ادا کر لیں.
صحیح.
عباس کو شوق ہے، وہ کام جو گھر سے باہر نکل کر کرنے ہوتے ہیں نا، اس میں عورتوں کی دلچسپی زیادہ ہوتی ہے. تو دیکھیں، نبی پاک علیہ الصلوۃ والسلام کی مبارک مسجد، مسجد نبوی، اس میں نماز پڑھنا کیسا ہے؟ کتنی بڑی سعادت ہے. مگر ایک عورت کے لیے مسجد نبوی میں جا کر نماز پڑھنے سے افضل ہے کہ اپنے گھر کے اندر نماز پڑھے. اور گھر کے اندر بھی ایک دالان ہے، صحن ہے، کمرہ ہے، اندر والا کمرہ ہے، جتنا اندر جا کے، عورت بمائنا چھپانے کی چیز،
صحیح،
تو جتنی یہ چھپے گی انشاءاللہ اللہ اس کے رسول کی رضا حاصل کرے گی.
ماشاءاللہ، بہت پیارا مدنی پھول آپ نے عطا فرمایا. ایک سوال تحریری صورت میں پہنچا ہے کہ دو بچے ایک ہی چیز پر ضد کرتے ہیں، اب کیسے ان کو سمجھائیں اور دل آزاری سے بھی بچائیں؟ کچھ ارشاد فرمائیے.
دیکھیں، عدل و انصاف کے تقاضے تو پورے کر.
صحیح.
مثال کے طور پر بچی کو اہمیت کم دیں، بچے کو زیادہ دیں تو درست نہیں.
صحیح.
اگر کوئی چیز دینی ہے تو سب کو برابر دیں.
صحیح.
سب کو ایک انداز سے دیں، اور اگر ترجیح دینی ہے، فوقیت دینی ہے تو پہلے بچی کو دیں.
صحیح.
بچیوں میں دل چھوٹے ہوتے ہیں، تو یہ لاڈلی ہوتی ہے ماں باپ کی اور ہونی چاہیے. اچھا،
اب ماں باپ کی خیر خواہ بھی بچیاں زیادہ ہوتی ہیں.
بالکل، بچیاں ماں باپ سے زیادہ پیار کرنے والیاں ہوتی ہیں، زیادہ ہمدرد ہوتی ہیں، ज्यादा दुख दर्द बांटने वालियां होती हैं, प्यार लेने वालियां भी होती हैं, प्यार देने वालियां भी होती हैं माँ बाप से। और अब इम्तिहान है कि दो बच्चे या दो बच्चियां या बच्ची और बच्चा दोनों एक ही चीज का मुतालबा कर रहे हैं और एक ही चीज है, तो वो तकसीम करके दी जा सकती है। मसलन एक एप्पल है, एक सेब है, दोनों बच्चे मांग रहे हैं, दोनों बेटा मिलकर खा ले। मगर बात ये कि प्यार, शफकत, मोहब्बत, नरमी, मार धाड़ करके बच्चे सहम जाएंगे तो फिर वो दिल में जगह नहीं बनती। और क्या माँ बाप को बेदरेग मारने की इजाजत है? नहीं इजाजत, ठीक है। तो दिल आजारी बच्चों की भी तो होती है ना, जब उनका दिल खुश होता है तो दिल रंजीदा भी होता है। मेरे आका सल्लल्लाहु अलैहि वसल्लम बच्चों से बहुत प्यार करते थे, और हसनैन, करीमैन, तय्यिबैन, ताहिरैन, कमरैन, नय्यिरैन, शहीदैन, जलीलैन, हसन व हुसैन, हसनैन, करीमैन रदी अल्लाह अन्हुमा से मोहब्बत की तो कितनी रिवायतें, कितने वाकयात। एक वाकया पढ़ा था, मैंने बयान भी किया होगा कुछ, अब वो अपनी याददाश्त पर अर्ज करता हूँ कि हसन व हुसैन रदी अल्लाह अन्हुमा दोनों ने तख्तियां लिखी। अब दोनों लाकर दिखाते हैं, गालिबन अपनी अम्मी को दिखाएं, खातून जन्नत फातिमा तो ज़हरा रदी अल्लाह ताला अन्हा को, कि हम में से किसकी राइटिंग ज्यादा अच्छी है। देखिए बच्चों को दिल खुश करना है, दिल आजारी नहीं। कोई एक बात वो याद रहती, बाजू का सारी जिंदगी याद रह जाती कि मुझे फला मौके पर किसी ने यूं कहा था। बहरहाल खातून जन्नत अब सोचती है कि एक की तहरीर को, राइटिंग को अगर बेहतर करार दिया जाता है दूसरे की दिल आजारी होगी, दूसरा तो पहले की होगी। तो गालिबन आप फरमाती हैं कि अपने बाबा जान के पास चले जाओ, मौला मुश्किल कुशा के पास आओ, वो भी ये सोचते हैं। अब वो भेजते हैं नाना जान के पास, रहमत आलम यान के पास, आखिरी नबी, प्यारे नबी, सच्चे नबी, सोने नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में भेजते हैं। अब नवासे हाजिर हैं, आप भी ये सोचते हैं कि किसकी, अगर एक की दिलजोई की गई तो दूसरे की दिल आजारी ना हो जाए। और यहां तक क्या फरमाते हैं कि इसका फैसला जिब्रील अमी करेंगे। जब क्या फैसला होगा कि जिब्रील अमी अलैहिस्सलाम वो सेब डालेंगे, जिसकी तख्ती पर रुक जाएगा उसकी तहरीर अच्छी है। अब वो जैसे सेब रखा गया, सेब के दो पीस हो गए, एक हसन मुज्तबा रदी अल्लाह तआला की तख्ती पर, दूसरा हजरत इमाम हुसैन की तस्वीर। देखिये खातून जन्नत की शान देखिए, मेरे आका मौला मुश्किल कुशा सैयदुल अवलिया की शान देखिए, और मेरे नबी की शान, जिस शान तो शाना सब बढ़िया,
बेशक
जिसको तो जो शान मिली इनके सदके में मिली,
बेशक।
मगर देखिए बच्चों के मामले में कितने सेंसिटिव है, किसी की दिलाजारी ना हो जाए, हम भाई रख के दे रहे हैं और फेंक रहे हैं उसका, रख चल नहीं।
आमतौर पर देखा कि बच्चों को इतनी अहमियत दी नहीं जाती, बच्चा क्या है वैसे, उसको जितना झड़क दिया जाता है या इग्नोर कर दिया जाता है जिससे बच्चे बुरा असर लेते हैं।
अल्लाह उस वक्त से बचाए कि आप कहें कि बच्चे हमें इग्नोर कर देते, बच्चे हमें लिफ्टिंग कराते, क्योंकि बच्चे अब बच्चों वाले हो गए।
ऐसे ही होता है, बड़े होकर फिर कहते हैं बच्चे इग्नोर कर।
अब माँ बाप बूढ़े हो गए, बच्चों की मानिंद हो गए, बच्चे जवान हो गए। तो बहरहाल बच्चों को किसी बात को भी इग्नोर करना, दिल आजारी करना, खाम खा उसको झिड़कते रहना, और अगर ऐसा हो जाए, इंसान है तो माफी मांगने में क्या रज,
बच्चों से
क्या रज, ये उनकी एक तरबियत भी तो है ना।
हाँ, ये जमाना तरबियत तो बचपन ही है,
ये तरबियत है कि देखिए मुझसे कोई ऐसी बात हो कि मैं उससे आपसे माजरत करता हूँ, कोई हर्ज नहीं इसमें।
नाजरीन, हमारे सिलसिले का वक्त खत्म हुआ। आज हमने हजरत सारा रदी अल्लाह ताला अन्हा का तज़किरा सुना, आपकी अजमत, आपकी रिफात, और आप कि हजरत इब्राहिम अलैहिस्सलाम की सोहबत में रहकर जो आपके कमालात हैं, आपकी करामात हैं, उनका तज़किरा हुआ, और आप के खासकर ये भी तज़किरा हुआ कि आप अपने शोहर अल्लाह के खलील हजरत इब्राहिम की किस तरह इताअत करती थी, और फिर ये मदनी फूल भी मिले कि एक औरत को अपने शोहर की इताअत करने में क्या करना चाहिए और इसकी कितनी अहमियत है इस्लाम के अंदर। इस्लाम किस कदर शोहर के मैनर्स बयान करता, आदाब बयान करता। तो जहां पर मैं इस्लामी बहनों को توجہ دلاؤں گا کہ آپ اس چیز کا علم حاصل کریں کہ شوہر کے حقوق کیا ہے. شوہر کو اس چیز کا علم حاصل کرنا چاہیے کہ بیوی کے حقوق کیا ہے. اسلام ہمیں دونوں کے حقوق بتاتا ہے. بسا اوقات علم حاصل کیا نہیں ہوتا, پھر وہ جھگڑتے رہتے ہیں یہ میرا حق ہے, وہ کہتا ہے میرا حق ہے. ویسے بھی اچھی بات یہ ہے کہ حق طلبی کی بجائے فرض کی ادائیگی کا ذہن ہونا چاہیے. میں اس کا فرض ادا کروں, اس کا حق ادا کروں, وہ میرا حق ادا کرے گا. تو یہ ایک اچھی سوچ ہے. اللہ تعالی ہمیں ان برگزیدہ ہستیوں کے نقش قدم پر چلنے کی توفیق عطا فرمائے. آمین. بجاہ النبی الامین وصلی اللہ تعالی علیہ وآلہ وسلم.